नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रोति सम्वेकमा प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी आज पारिजातको कथा संग्रह सड़क र प्रतिभा लिएर आएका छौं। आजको श्रुति सम्वेकमा सड़क र प्रतिभाभित्रका केही कथाहरूको वाचन हुनेछ। कार्यक्रमको शुरूआतमा वाचन गर्दैछु कथा सन्त्रास। ऊ मेरो घर सामान्य आएर बसोस्, यस्तो मैले कहिले रुचाएकी छैन, तर उसको डेरा मेरो सामान्य केही अग्लोमा छ र लाग्छ त्यो सिङ्गो घर मेरो घरको विरुद्धमा उठेको छ। यो सोसाइले मलाई छोडे कुरा अर्कै हुने थियो। ऊ निकै स्याडिस्ट छ, तर ऊभन्दा डबल ठूलो स्वास्नीलाई ऊ कुनै पनि शारीरिक यातना पटक्क दिन सक्दैन। कहिलेकाहीँ सम्झन्छु उनीहरू आपस्तमा माया कसरी गर्छन् अनि हाँसो उठ्छ। शारीरिक अनुपातमा सानो हुँदैमा ऊ उसकी स्वास्नीलाई छोड्छ र कुन्नी असम्भव जस्तो लाग्छ। उनीहरूका बीच एउटी सुकुमारी डेढै वर्षकी छोरी जहिले पनि खेलिरहन्छे। यसले सधैँ मलाई एउटा समाधान दिने गर्छ, बिचरी उसलाई बाबुको साडीजङ के हो पत्तो छैन। रात पर्छ र म आदतग्रस्त निकै बेर ओछ्यानमा छटपटिरहन्छु। खुला झ्यालबाट उनीहरू हाँसेको मधुर शब्द हावाले उडाएर ल्याउँछ। उनीहरू माया गरिरहेका छन् र छोरी निदाइरहेकी ओली। म कल्पना गर्छु, एउटा व्यर्थ कल्पनाको विरोधमा छोरी निछोरी र रोएकी सुन्छु र दारा किर्छु। साडिस्ट स्वास्नी गिजोल्न सक्दैन अनि, तर होइन, घर निकै अग्लो छ, क्या हो क्या हो। कौशीको दूरी ऊ मातेको बेला उसलाई थाहा हुन्छ हुँदैन। मलाई डर लाग्न थाल्छ, अनायास मुटुको गति बढ्छ। यहाँ म पनि त एक्लै छु, कति गाह्रो छ एक्लो हुन। जान्दिनँ ऊ कहिले आउँछ। एउटा रक्सेहा लोग्नेलाई पर्खेर बस्नु पनि कति पट्टाइ लाग्दो हुन्छ। ऊ स्वाभाविक आउने भए कुरा अर्कै हुने थियो, तर केही वर्ष यतादेखि यस्तो कहिले भएको छैन। ऊ सधैँ मातेर आउँछ। रात एक्लास र सन्त्रास म बहन गरिरहन्छु, तथापि यसको अन्त्य हुन सक्दछ यस्तो कहिले लाग्दैन। प्रत्येक रात विगत क्षणहरू भुलेर म नयाँ सन्त्रासमा जन्मन्छु, नयाँ आशंकाहरूको धुलोभरि खेल्छु। जम्मामा म आफूभित्रको मौलिक डरलाई परास्त गर्न असमर्थ रहेकी हुन्छु। लाग्छ आत्महत्या गरिदिउँ, तर आत्महत्या त्यो सर्वोपरि भीषण सन्त्रास हो। नौनारी गलेर आउँछ। रातमा यस्तो चकमन्नमा एउटा जिउँदो लोग्ने मान्छे मसँग भएको भए बाँच्नुको डर कति ओचिसकेको हुनेथ्यो। त्यो अग्लो घरमा बच्ची रोइरहन्छे, म विचार गरिरहन्छु छोरी जन्माएर उनीहरूले बेस गरेका छैनन्। उनीहरूमा एकजना नपुंसक हुनुपर्थ्यो। साडिसलाई योभन्दा बढी स्कोप के हुन सक्छ? के ठेगान ऊ तातिन सक्छ उसकी स्वास्नीको विरूद्धमा, र उसकी स्वास्नी पहाड़ जस्तै अचल बसिदिन सक्छ। मुसाले कोतर्दैमा पहाड़को आङ्क नै हलुको हुन सक्छ र? बिचरा ऊ एउटा विवश लोग्ने मान्छे हो, ऊ त रातभरि आफ्नो स्वास्नीलाई सड़क चाहिँ कुल्चन चाहन्छ, कागजको टुक्रा चाहिँ हत्केलाभरि रगड्न चाहन्छ। मलाई उसको चरित्रमाथि विश्वास छैन। यस्तो लाग्छ ऊ त एउटा लघु मानव हो, र उसको आत्मलघुता कुनै क्षण अकारण पड्केर छताछुल हुन सक्छ। पहाड़लाई हल्लाउन नसकेपछि ऊ आफ्नी सानी छोरीलाई मुठीभरि गिजोलेर कौशीबाट तल फालिदिन सक्छ। म डरले ओछ्यानभित्रभित्र खुम्चन्छु, सक्दो मिनिएचर हुन खोज्छु, तर सन्त्रास त्यही अनुपातमा मिनिएचर भएको हुँदैन। मलाई भान हुन थाल्दछ कि म एउटा सम्पूर्ण सन्त्रासलाई आफूभरि ओढिरहेको छु, यसले मलाई मृत्यु दिइहाल्दैन तर जीवन शास्त्रीको लेखापढी गरिरहन्छ। दोलाइभित्र मलाई चिटचिट पसिना आउँछ, आफ्नो वरिपरिको स्थिति मलाई अनकन्टार अन्तरिक्ष जस्तो लाग्छ, काली लाग्छ। चिच्याउन खोज्छु तर केही बेर पर्खँदा पनि शून्यता सिवाय केही हात लाग्दैन। अरे आज ऊ चाँडै आइदियो भने ऊ नसामा हुन्छ र जीवन म खप्छु। रात निकै गइसकेको छ, ऊ अहिले आउँदैन। म सतर्क भएर बसिरहन्छु। अनायास ढोकामा टकटक आवाज हुन्छ, विचार गर्छु सायद ऊ आयो, धेरै पिएको छ, त्यसैले ढोका सबल हातले ढकढकाउन सक्दैन। ढोकामा एकनास टकटक आवाज भइरहन्छ। दोलाई बाहिर निस्कँदा निस्कँदै आफैलाई केही निर्दो भएको अनुभव हुन्छ। ऊ कुन सीमामा मात्तिर आएको होला। ढोका खोल्न साथ म उसलाई थाम्न सक्छु वा सक्दिनँ। ऊ ग्वामलाङ म भरि खसिदिनेछ, म माथि जताततै लडीबुडी खेल्नेछ, म अस्तव्यस्त भइसकेकी हुन्छु र मैले उसलाई सम्हाल्नुपर्नेछ। बिस्तार सन्तरासको एक धर्सो अँध्यारो मलाई लपेटेर उँभो लाग्छ। रातमा यत्रो शून्यतामा कुनै पनि लोग्ने मान्छेलाई आफ्नो शरीरभरि थाम्नु कति गाह्रो हुनेछ। म खाटबाट तल ओर्लिसकेकी हुन्छु। एक किसिमले हलुको लाग्दै म ढोकानेर पुग्छु। उसको भयानक अनुहार आँखाभरि खेल्छ। म आग्लो खोल्छु, ढोका उदाङ्गो हुन्छ र एउटा धेरै मोटाएको छुचुन्द्रो दौडेर एउटा कुनामा बस्छ। मलाई आफ्ना मनस्थितिहरू लुकाउन मन लाग्छ, आत्मग्लानी हुन्छ। रित्तो ढोकालाई हेरेर म व्यर्थै सकसकाउँछु। जीवन यतिका दुर्बल स्थितिहरूको शिकार भइरहे बाँच्न कति दुस्साध्य हुन्छ। म लाज मान्दै ढोका जिउका त्यो लाएर आउँछु। रात त अझै पो बाँकी छ। एउटा अनुशासनहीन नियतिहीन मान्छेको प्यारासाइट भएर बाँचेकी म, अरे मेरो के छ र, मेरो झन् केही पनि छैन। ढोका खोल्न गएको र छुचुन्द्रो भागेको सम्झन्छु। लाज लाग्छ र यस लाजबाट भाग्न आफैलाई सक्दो मात्रामा ह्युमिलिएट गर्न मन लाग्छ। म वास्ता गरिएकी छैन, प्रमुखता दिएकी छैन। ऊ मलाई हेला गर्न खोज्छ, अर्थात् गर्छ। धेरै क्षुद्र कुराहरू खेलाएर म आफ्नो मनस्थितिलाई पन्छाउन खोज्छु। एक टुक्रा समय बग्छ, स्विच अफ गर्छु कोठामा, फेरि निर्विकार अँध्यारो व्याप्त हुन्छ र बाहिर सन्नाटा। अहिले बच्चा रोएको छैन, सायद उनीहरू सबै निधाएका होलान्। को भन्न सक्छ के गर्दैछन्। कुनै पनि स्थितिमा विश्वासग्रस्त भइहाल्नु हुँदैन, केही हुनलाई एक सेकेन्ड पर्याप्त छ, हामी सोच्नेसम्म फुर्सद पाउँदैनौ। सन्नाटा अझ गाढा हुँदै जान्छ। म विचार गर्छु, सन्नाटाको रङ कालो हुन्छ। आँखा खोलेर हेर्छु, यो कालो रङ सन्नाटा हो। दलिनमा एउटा किराले किटिक्क आवाज दिन्छ। आवाज सँगसँगै म झस्किसकेको हुन्छु। मेरो मुटुको गति चार पाँच फड्को हानेर स्वाभाविकता बाजिरहेको हुन्छ। यस्तो भएपछि मुटु मिसबिट हुन थाल्छ, त्यो पनि हृदय सम्बन्धी एउटा रोग हो। आजभोलि केही पनि हुनुहुँदैन, कुन्नी कस्तो समय आयो। प्रश्न उठ्छ कि हामी बढी मात्रामा असुरक्षित छौं। त्यसमा पनि असुरक्षित के म मात्र छु यत्रो ठूलो संसारमा। झन् उनीहरू त त्यति ठूलो घरमा बस्छन्, झ्याल खुल्ला छोड्छन्। यस बेला उनीहरू मभन्दा के विपरीत सोचिरहेका होला। लगातार यसरी निरर्थक सोचिरहे आफैसँग दिक्क लागेर आउँछ। म झ्याल र ढोकाको परिवेश नागेर आफ्नो सोचाइलाई बाहिर फाँटमा ल्याउने प्रयास गर्छु, जहाँ आफ्नो विषयमा सोच्न नपरोस्, अर्थात् कि त्यहाँ आफू भन्ने आवाज नै नहोस्। मान्छेलाई यस्तो पनि त हुनुपर्छ, हुँदो पनि हो, नत्र आफ्नोपनमा जकडिएका हामी सन्तस्त प्राणीहरूलाई मुक्तिको कुनै उपाय नै नहुँदो हो। उसो भए हामी मुक्त हुन पनि सक्छौ? अर्को प्रश्न थापिन्छ। म सोचाइलाई जबरजस्ती फाँटतिर डोर्याउँछु। मेरो लोग्नेले मलाई यसरी एक्लो छाड्ने गरेर बेस काम गरेको छैन। मन मकैघारी पन्छाउँदै यताउता जान्छ। यहाँ सधैँ एउटा बिरालो कराउँछ, अभिसार गर्न आएको बिरालो मलाई हाँसो उठ्छ। अचानक सोचाइ मकैबारी उताको पर्खालमा ठोकिन पुग्छ, शरीर झन्झनाउँछ। सम्झन्छु कस्तो ठोस सोचाइ हो, यसले आफ्नो हावाको गति बिर्सिसकेको छ, कति चाँडै यसले पर्खालको अस्तित्व छोइसक्छ। आजभोलि सोचाइ दुख्छ, यस्तो ठोस सोचाइलाई रङ भर्न के गाह्रो। सोचाइ ध्वासे रङको हुन्छ, अहिले त्यो पर्खालसँग परास्त भएर फर्किरहेको छ। उसको पनि आकृति छ, ऊ पनि सशंकित भएर चाल मार्दै हिँड्छ। म कालो रङको सन्नाटामा ध्वासे रङको सोचाइ लिएर फेरि एक्लो छटपटिरहेकी हुन्छु। लाग्छ यो बेला मेरो सास ठ्याप्प बन्द भइदियो भने मेरो लोग्ने आउनेछ, अनि ओछ्यानमा अनायास चिसो भएर मरिरहेकी मलाई पाएर उसको पनि सोचाइ एकपल्ट बेस्कन दुख्छ। मेरो अनिश्चित मृत्युको पर्खालसँगै ठक्कर खाएपछि उसको सोचाइ पनि भाग्ने बाटो नपाएर एकपल्ट टुहरो हुन्छ, एकपल्ट नराम्रोसँग परास्त हुन्छ। त्यसपछि ऊ सोच्नेछ, संसार कति साँगुरो छ, एक उन्मुक्त स्टेप लिन दुस्साध्य हुन्छ, कति रमाइलो हुन्छ। त्यसबेला उसले मेरो मृत्युलाई एउटा अब्जेक्ट बनाएर भोग्नेछ, आहा कति मजा आउँछ। केही दिन यो कोठाले उसलाई दर्शाउनेछ, केही दिन ऊ अँध्यारो पश्चाताप ओढेर हिँड्नेछ। मेरो सोचाइ रमाइलो वातावरण पाएर हलुङ्गो हुँदै क्रमशः उड्न थाल्छ। मृत्युको परिकल्पनाले म आत्मविभोर जस्तै हुन्छु, तर यो सब हुने सम्भावना कति छ र? म त मरिसकी हुन्छु। अचानक कतै जोडसँग झ्याल लगाएको आवाज आउँछ, म फेरि दुख्छु। यस्तो लाग्छ मदेखि केही वस्तु अस्तव्यस्त भएर भागेको छ, अथवा मभित्र केही चकनाचुर भएको छ। के भएको छ यो युगलाई? हामी खुलस्त सोच्न पनि सक्दैनौं। रातले आफ्नो मध्यान्तर नागिसकेको छ, जताततै कालो सन्नाटा, मात्र कालो सन्नाटा। रात तर स्वतन्त्रता, सुखद अवस्था, सर्प बिच्छी र खजुरो किरा जस्तै भयानक र सन्त्रासपूर्ण लाग्न थाल्छ। वर्षाको महिना हुनसक्छ, एउटा सर्प आएर मेरो ओछ्यानमा बसेको होस्। यसले मलाई लगत्तै तिग्रामा एउटा चिसो अनुभूति दिनेछ। यसले मलाई कम्बरसम्म बेर्नेछ, मेरो सर्वाङ्ग एकपल्ट रोमाञ्चित हुन्छ, कम्बरदेखि तलतिर बेस्कन झट्कार्न मन लाग्छ। आँखाहरू झन्झन टटकारा हुँदै गइराखेका छन्, तर विवश रात अझ पनि बित्न बाँकी नै छ। यसरी बाँचिँदैन, केही उपक्रम अवश्य हुनुपर्छ। तर होइन, सबै आफ्नो जीवनको एक एक मोहमा तर्सेका छन्, सबै निस्सन्देह सन्त्रस्त छन्। आश्वस्त हुन खोज्छु र बिर्सन खोज्छु आफैलाई। छिमेकको घरमा बच्चा चिच्याएर हुन्छ, मेरो सन्नाटा चिरिएर दुई फ्याक हुन्छ, म आफूलाई मध्यस्थ खडा भएको पाउँछु। किन? प्रश्न समाधान गर्ने मलाई फुर्सद नै हुँदैन। एउटा गरुङ्गो वस्तु तीन तला कौशीबाट गर्लम्ब मेरो ढोका अघि खस्छ। सडिसले आज बच्चा खसालेर छोड्यो। मेरो अवस्था कुनै वर्णन गर्न लायकको हुँदैन। सायद म निलो रङको भइसकेकी हुन्छु, शरीर पसिनाले निथ्रुक्क भिज्छ। बेड स्विच अन गर्छु र ससंकेत स्थितिमा एक प्रकारले कामदै ढोकासम्म आइपुग्छु। मेरो ढोका अघि एउटा साना साना हातखुट्टा भएको लास हुनेछ, जसको छाती फुटेर रगत बान्ता गरेको हुनेछ, गिदी छरिएको हुनेछ। कति भयानक कल्पना, कति विभत्स छ आत्मविश्वास लिएर बाँच्नु। के दिन्छ आत्मविश्वासले? यदि कुनै पनि यस्तो मोडमा आउँदै जिउनुको विश्वास टुक्रा टुक्रा भएर मर्छ भने म मात्र अपराधी होइन, विश्वासहीन त मेरो मात्र पेवा होइन। म कामदा हातहरूले छेस्किने खोल्छु, ढोका उदाङ्गो भइदिन्छ। बिजुलीको एक फग्ल्याटो उज्यालोमा एक गोल्फु अचार सब छताछुल्ल भएको हुन्छ, र छेवैको पर्खालबाट निखर कालो बिरालो लम्केर भाग्छ। धेरै थाकेर, धेरै निराश्रेर म ढोकामा थचक्क बस्छु। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको कथाको शीर्षक थियो सन्त्रास। पारिजातको कथा संग्रह सड़क र प्रतिभाभित्रबाट हामीले यो कथा वाचन गरेका थियौं। अब यसै कथा संग्रहभित्र संग्रहित अर्को कथा वाचन हुँदैछ, शीर्षक छ अन्तर्विरोध। वर्तमान डाक्रेगिरीभित्र छ, जसको परिणति केही सड़कहरू नापेर छोडिदिनु, दुई चार ढोका अघि अनायास हाजिर भइदिनु, तर कपाल नकन्याउनु, एउटा क्षुद्र आदर्शको सुरक्षाको नाउँमा दैनिक अखबारहरू एकपल्ट सरसर्ती हेर्नु, जसमा कि ल्याकत नपुग्नु कि ल्याकत धेरै भइदिनु, त्यसपछि एउटा असन्तुलित व्यक्तित्वलाई आफ्नो साथमा पालेर क्षुब्ध भइदिनु, कुण्ठित भइदिनु, भोक लाग्नु र मर्यादा धानेको एउटा सिरिखुरी जुत्ता फाटिदिनु, साथमा फाउन्टेन पेन नहुनु र साथीहरू बीच चुरोटको आशामा केही समय भइदिनु। थाहा छैन म स्थितिहरू बनाइरहेछु अथवा स्थितिहरू मलाई बनाइरहेछ। कमजोर स्थितिको मौका छोपेर एकाएक एउटा स्वास्नी मान्छेको आवश्यकता जन्मिदिनु, अनि स्वास्नी मान्छेलाई केवल उत्तेजना दिएर छोडिदिएपछि सेक्सको झण्डै झण्डै समाधान भइसक्छ भन्ने आफ्नो पुरानो, यसो भनौँ, पहिलो धारणा अवास्तविक भइदिनु। चमेना घरको गोरी ठिटीले आफूप्रति चाख्न राखिदिनु, पछिबाट तुरुन्तै यथार्थ ज्ञात भइदिनु, अर्थात् मसँग मेरो चियाको तृष्णा मात्र थियो र चमेना वाल्नीसँग पैसा गर्ने हतारो मात्र, एउटा नक्कली तिरस्कार भोगेर केही क्षण आफैमा घोचिनु। यस्ता अनुभूतिहरूले केही वार्थेक दिँदैनन् जीवनलाई, अझ बलियो शब्दमा भन्ने हो भने बाँच्नुलाई। अन्तिम पुँजी दस पैसे ढ्याक्री त्याएर चमेना घरको संघार नाग्न साथ हल्लिएर हिँडेको छ महिनाले। एउटा सिङ्गो पीड़ा दिनु अथवा प्रत्येक दस मिनटपछि आफ्नो गरीब जीवनको आवाज भइरहनु र राति खल्ती भरिभरि अनास्ता बोकेर घर फर्किनु र ओछ्यानमा थकाइ मार्न पल्टिँदा सम्झिन्छ आफू त मात्र एउटा जर्जर बुढो सामाजिक मूल्य बाँची बाँकी रहिएको छ, शंका लाग्छ आफ्नो मान्छे हुनुमा। म जीवनको धेरै कठिन मोडहरूलाई एउटा सहज समाधान दिएर हिँड्थेँ, जस्तो सेक्स र स्वास्नी मान्छे। वास्तवमा अहिले थाहा हुन्छ, संयोगवश म धेरैपल्ट पलायन भइसकेको छु, हुनसक्छ वञ्चित भइसकेको छु। एकपल्ट अर्थहीन सोचेको थिएँ, एक रात म अल्लारी निद्रा सुतिदिन्छु, बिहान उठ्दा नगरभरि आफूलाई एकाएक प्रतिष्ठित र लोकप्रिय भइरहेको पाउँछु। त्यसबेला स्थितिसँग मेरो सबैभन्दा यथार्थ साइनो के हुन सक्छ? त्यसको केही दिनपछि नै यो सोचाइको सहज समाधान मैले पाइसकेको थिएँ। अर्थात् एक रात फेरि सोचे, नगरभरि एक भयानक महामारी फैलियोस् र आफूले चिनेकाहरू, आफूले माया गरेकाहरू, आफूलाई माया गर्नेहरू मुख बाउँदै विभत्स मृत्यु मर्दै गरेका हुन् र म एउटा सुरक्षित बाँचिरहेको। त्यसबेला फेरि पनि स्थितिसँग मेरो ठाडो सम्बन्ध के हुन सक्छ? त्यसपछि अचानक समाधान भयो जस्तो लाग्यो। अब धेरै भइसक्यो यस्तो कुरा सोचिँदैन, सायद यो अन्तिम समाधान थियो। अब चमेना वाल्ने गोरी ठिटी सोचाइमा ठाडो किसिमसँग आइदिन्छे र बुझ्छु उसलाई उत्तेजना मात्र दिएर पुग्दैन, चाहन्छु यो मेरो आवरण मात्र भइदियोस्, र हो पनि यही। कहाँ आफूलाई त जीवनको यो अकर्मण्य बोधले खाइरहन्छ, सेक्स जीवनको पहिलो उपलब्धि हो र असम्भव। त्यसपछि यस्ता तर्कहरूबाट पनि पलायन भइदिन मन लाग्छ, थाहा छैन वञ्चित पनि हुन्छु वा हुन्न। अहिलेको यथार्थ त जुत्ता फेर्नु छ, जुत्ता एकदमै बेकाम भएपछि के म घरबाट निस्कौँला? खै कुन्नी है, यसै भन्न गाह्रो छ। त्यसै त म आफू एउटा बुढो र थोत्रो मूल्य भइसकियो। मर्यादाको नाउँमा एउटा जुत्रो डस्नालाई धेरै सस्तो बुट्टे तन्नाले छोपिदिएको छु। म त सायद खोक्रो मर्यादा, अझ भनौँ दुई पैसे मर्यादा बाँचिरहेको छु। यो खोक्राइले मलाई कस्तो नपुंसक बनाएर छोडिदिएको छ त्यो म थाहा पाउँछु, तर चाहन्छु त्यो पनि केवल आवरण मात्र भइदियोस् यदि सम्भव हुन सक्छ भने। आफूमा मर्यादा मरिसकेको दिन त एकपल्ट सम्पूर्ण नाङ्गो भएर मूल सड़क वारपार हिँडिदिन सक्नुपर्छ। मान्छेहरू सोध्छन् यो त एउटा अति क्षुद्र प्रदर्शन हो, अश्लीलसम्म पनि होइन, तर यस प्रदर्शनले मलाई नपुंसक हुनदेखि बचाउँछ, कम हो। अर्कोपटक म त मर्यादाहीन जीवनको नाउँमा एउटा यस्तो स्याबोटेज मचाइदिन्छु सारा नगर भ्याउने गरी, त्यसबेला मेरो भयानक परिणतिलाई समाजले मूल्याङ्कन गर्न सक्छ। छोडिदिउँ यस्ता रौँ ठाडो हुने कुराहरू, म एउटा निरीह अति निरीह सामाजिक मूल्य जसको अनुपात त एउटा भोट खसाल्नु पनि होइन। बिहान भ्युजनु, कुनै कार्यक्रम नहुनु, आङ तन्काउनु तर बेड टिन आउनु, कोठामा घाम नछिर्नु, राति मारेर राखेको आशा चुरोटको ठुटो सल्काउनु, एकपल्ट खोक्नु, यो अवस्थाको विरूद्ध नालिस गर्न कहाँ जानुपर्छ थाहा नहुनु, झल्कोलेर पल्लो घरको गाह्रो हेर्नु तर आकाश होइन, आकाश होइन के कसैमा पनि यो बेला एउटा महत्वाकांक्षाको मृत्यु हुँदैन। यसबेला त्यो चमेल्न वानी भेटी भने टिपेर झ्यालबाट तल मिल्काइदिन्छु, संसारमा कुनै पनि स्वास्नी मान्छे नबाँचोस्, फरक के हुन्छ र। अब फेरि हिँडिदिनुपर्छ निरुद्देश्य, दानिँदैछ अहिलेसम्म त केही सभ्यता र केही शिष्टताहरूलाई। हो त हगी, हामी त शिष्ट भाषा पो बोल्छौं, हामी त सभ्य पो छौं, हामी त धेरै अघि सभ्य भएका थियौं, हामीसँग प्रागैतिहासिक युगका गुफा कन्दरा र भित्तिचित्रहरू साबुत छन्, हामीसित सुनका अक्षरले लेखिएका पाण्डुलिपिहरूको नमूना छ। अब त्यो सत्यतालाई चुनौती, ती सुनका किताबहरूलाई चुनौती, तर यो पनि कहीँ आवरण मात्र नभइदियोस्, केही क्षणमा नै यो चुनौतीको भाव भरिदिन सक्छ। स्वत के यसको निमित्त म मात्र जिम्मेवार छु? अब जीवनसँग केही यस्ता अडभङ्ग्य प्रश्नहरू बाँकी छन् जुन प्रश्नको प्रत्युत्तर नदिन सक्नमा म लगायत कोही पनि जिम्मेवार छैन, अनि हाँसो उठ्छ बेलाको बेला। एक्लै हाँस्नु अनधिकार अनधिकार नहुनु, साथै बाँछिए पनि नहुनु, हाँस्नलाई एउटा एकान्त खोजेर पुग्नु र त्यहाँ पुगिसकेपछि हाँस्ने आवेग मरिसक्नु, बहाना स्वरूप खल्ती छाम्नु, चियाको निम्ति दस पैसा बाँकी नरहनु, सार्वजनिक पार्कको खाली चौतारीमा थकान मेट्नु, त्यसपछि एकाएक आफैलाई आफ्नो माया नलाग्न सक्छ, यो अन्तिम प्रवृत्तिको विकल्प केही पनि हुँदैन, केवल आफू सबैतिर एक किसिमले असमर्थ। कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनेको कथाको शीर्षक थियो अन्तर्विरोध, यसलाई हामीले पारिजातको सड़क र प्रतिभा कथा संग्रहबाट वाचन गरेका थियौं। आजको श्रुति सम्वेगमा सड़क र प्रतिभाभित्र संग्रहित कथाहरूको वाचन सुनिरहेका छौं, अरू कथाहरू पनि बाँकी नै छन्, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रोते सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै कञ्चनपुरको रेडियो राष्ट्रिय, कालीकोटको रेडियो नयाँ कर्णाली, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश, दार्चुलाको नयाँ नेपाल एफएम, दार्चुला एफएम र रेडियो मल्लिकार्जुन, बैतडीको रेडियो सनशेर, अछामको रेडियो रामा रोशन, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, कैलाली टिकापुर र गोलरियाको फुलबारी एफएम, कैलालीको रेडियो अप्पी, कैलाली एफएम, दैलेखको ध्रुवतारा एफएम, जाजरकोटको रेडियो हाम्रो पाइला, सल्यानको रेडियो राप्ती, बाँकेको रेडियो कोहलपुर, नेपालगंजको रेडियो बागेश्वरी, कपिलवस्तुको रेडियो बुद्ध आवाज, गुल्मीको रेडियो रेसुङ्गा, बुटवलको रेडियो रिपब्लिक, दाङको रेडियो मध्यपश्चिम, रेडियो प्रकृति एफएम, हापुरे एफएम र नयाँ युग एफएम, रेडियो प्युठान, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम, गोर्खाको गोरखकाली एफएम, तनहुँको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, पोखराको रेडियो तरंग, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, रूकुमको रेडियो सिस्ने, फलेवासको रेडियो पर्वत, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवन, मकवानपुरको हेटौडा एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पाबाट पनि श्रुति सम्वेक सुनिरहनु भएको छ। त्यसै गरी दोलखाजिरीको रेडियो हिमाली, खोटाङको हलेसी एफएम, रामेछापको रेडियो तीनलाल, रौतहटको नुनथर एफएम, सर्लाहीको रेडियो एकता, ढुकढुकी एफएम र मुक्तेश्वर एफएम, रेडियो बर्दिवास, जनकपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, रेडियो तेह्रथुम, सोलुखुम्बुको शिखर एफएम, धरानको विजयपुर एफएम, मोरङको रेडियो सुनाखरी, विराटनगरको रेडियो पूर्वेली आवाज, इटहरीको सप्तकोशी एफएम, झापाको एफएम मेचीट्युन्स र बिरता एफएम, रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा आज हामी पारिजातको कथा संग्रह सड़क र प्रतिभाभित्र संग्रहित कथाहरू सुनिरहेका छौं। अब वाचन हुने कथाको शीर्षक छ नयाँ मान्छे। यसलाई मैले धेरैपल्ट आफूसँग दाँजेर हेरेको छु। हामी दुवैजना अँध्यारो रङका छौं, एउटा खास विशेषता। यो मान्छे मलाई त्यति मन पर्दैन भन्दा भन्दै घृणाको छेउछाउ पुगेर फर्कन्छ यससँगको मेरो व्यवहारको डोरी। तर यो सम्बन्ध विच्छेद हुनुको निष्कर्ष होइन। निष्कर्ष त्यस दिन पनि हुन सकेको थिएन जुन दिन यसलाई मैले आफ्नो मान्छे स्वीकार गरेँ। पछिबाट थाहा पाएँ कि यो निकै पापी मान्छे भइसकेको थियो। यसले आफूलाई अहिले पश्चातापको आगामा डढाएर मारिसकेको किन नहोस्। हुनसक्छ यसमा पश्चाताप नै जम्दैन। एकपल्ट अनायास मैले यसलाई सोधेको थिएँ, स्वास्नी मरेको कति भयो? गोडा 21 वर्ष। छोरा मरेको? मरे भन्छन्, कागज आएको छैन। त्यसपछि यसलाई म कुनै पनि प्रश्नले उदाङ्गो पार्न सक्दिन। लाग्छ म धेरै कमजोर छु, आफू जस्तै रङरोगन ढाँचा काँचा मिल्ने मान्छेको अघि पनि। म कसैलाई घात गर्न सक्दिनँ चाहेर पनि। कहिलेकाहीँ अनुभव हुन्छ निकै लाछी छु, नपुङ्सक छु, त्यसैले यस्ता कैयन पापी बुढाहरूका अघि परास्त हुनु कर लाग्छ। संकेत मेरो आफ्नो बाबुप्रति छ। ऊ अपराधी थियो। हाम्रो समाजमा यस्ता कुराहरू निर्धक्क लुकाइन्छ। म बाबुको विपरीत मानसिकता लिएर हुर्किरहेको मान्छे, एकाएक म उसको अनुकूल नै भइदिएँ। यसमा सधैँ मेरो बाबु जुङ्गा मुसार्ने गर्थ्यो र म महात्मा गान्धीले पानी पानी हुने गर्थे। सान्त्वना यही नै थियो कि मसँग एक जमात अरूका छोराहरूले पनि आफ्नो निर्देशन गर्न सक्दैनन्, निर्णयात्मक धारणा राख्न सक्दैनन्। एकपल्ट अर्को मान्छेको स्वास्नीलाई उसले हातपात गरिदियो र मैले पाँचजनाको अघि घाम र आगोको क्रिया खाएर उसको सच्चरित्र हुनुलाई बढावा दिएँ। हुनसक्छ मैले झूठ बोले, तर उसले मलाई बनाएकै यस्तै थियो। ऊ मर्दा मेरो निम्ति एउटा पापी बुढो मरेको थियो। कता आफूभित्र हुने रिलिफको अनुभूतिलाई पनि मैले एउटा गोपनीय सुख जस्तै आफैले मात्र भोगेर हिँडे। निसन्देह ऊ नभएर अहिले म सुखी छु। अब मलाई रगतको नातामाथि विश्वास छैन, तर यो मेरो मनहुस भान्छे। यसको छोरालाई यसले के बनाउन खोजे थियो कुनी? सायद एउटा लाउरेभन्दा बढी होइन। होइन, यसको छोरो पनि यसलाई विरोध गर्दा गर्दै यसको अनुकूल नै बाँचेको हुनुपर्छ। प्रत्येकपल्ट जब यो मेरो अघि छर्लङ्ग देखिने गरी घाम ताप्छ अथवा देखा पर्छ, म आफूलाई त्यसको आयतनभरि गाप्न र त्यसको मान्छेपनभरि कहीँ कतै कम बेसी नभएर फिट हुन खोज्छु। मलाई जान्न मन लाग्छ म कति अमल र कति बित्ताले फराकिलो छु अथवा सानो छु। योभन्दा पनि एउटा निष्कर्षको भयले म यसको टुङ्गोमा पुग्न खोज्दा नै परास्त भएर फर्किदिन्छु। सम्भव छ म योभन्दा सानो छु र छोटो छु, अनि सम्भव छ योभन्दा सानो र छोटो छु। सम्भवतः मेरो उच्च मानसिकताको निम्ति यो भान्से बुढो मलाई एकदम नहुने मान्छे, तर यसलाई त्यसरी नै अस्वीकार गर्न सक्दिनँ जसरी म आजका बुढा पुस्ताका असंख्य अपराधीहरूलाई अस्वीकार गर्न सक्दिनँ। म आफूलाई कहिले पनि नयाँ मान्छे घोषित गर्न सक्दिनँ। एउटा क्षुद्र सन्तुष्टि के भने, म यो निशासिने वातावरणमा डिसइल्युजन्ड भएको छु। विचार गर्छु यति हुनु मात्र कुनै सन्तोषप्रद परिणति होइन कि यो एक्लो धारणाले मलाई पृथक गरिदिन्छ भीड़देखि। आजभोलि म प्रत्येक सित शंका गर्छु, आक्रान्त छु यस भयले कि आफैसँग पनि म शंका गरेर बाँच्छु। लाग्छ म निकै नै शंकास्पद छु। यसको मात्र एउटै उपचार छ, मैले निर्वासित भइदिनुपर्छ एउटा निर्जन टापुमा, नत्र एउटा निर्बोध मृत्युको अघि आफैलाई समाप्त गरिदिनुपर्छ। म यसरी बाँच्दैछु र खिँदैछु, स्थितिबाट अगोरी हुन अथवा बनाइन मलाई आफूभित्र पनि नयाँ निर्माण चाहिन्छ। यस्तो अवस्थामा एउटा निरीह हाँसोभन्दा बढी मलाई केही पनि अनुभव हुँदैन। बिहान दुध पिराउने एउटा तरुणी आउँछ, नचाहेर म सतर्क भएर सुन्छु उनीहरू के गर्छन्। चुरा बजेको सुन्छु, भान्चे बुढा घोक्रे स्वरमा हाँस्छ। त्यो तरुणी भर्खर बिहे गरेर आएकी एउटी ज्यापूको मन परेकी स्वास्नी हो। उसमा बिहेप्रति एबनर्मलिटी हुनै सक्दैन। त्यो बेला मेरो स्थितिबोट एउटा कंकाल खिन्नता भइदिन्छ। सोसाईमा एउटा अँधेरी रात बग्छ। मान्छे बुढाको सशंकित बुहारी विधुवा घोषित हुने आफ्नो एक्लास ओछ्यानमा नर्भस भएर पल्टेकी हुन्छे। जान्दैछ अब उसको जबरस्वाट ससुरा बाहिरबाटै ढोकाको आग्लो खोलेर कोठामा आउँछ र उसलाई पैतालादेखि चलाउन थाल्छ। उसलाई स्वीकार गर्नुपर्छ बुढोको भद्र आक्रमण। यो बलात्कार हो भनी ऊ कहिले पनि परिभाषा लाउन सक्दिन। यसरी अभ्यस्त भएर उसले खुलेआम तर लुकाएर बुहारीलाई स्वास्नी राख्छ। दिउँसो चुरा र काँयो उपहार दिन ल्याउँछ र उसकी बुहारीमा जीवनको विभत्स भोगाईलाई नियति हो भनी ठम्याउने क्षमता पनि हुँदैन। ऊ ससुरालाई लिइदिनेछ र सही दिन्छे मात्र अह उसलाई घृणाबोध कहिल्यै हुँदैन। एक दिन बुढो आँगनमा निस्केर कुर्लन्छ, छोराको पो स्वास्नी, मेरो को हो र? अनायास बुढो कटु सत्य बोल्छ र सधैँको निम्ति थाकिदिन्छ। तरुणी गइसकेकी हुन्छ। बुढो चियालेर पस्दा मलाई उसको आकृति एउटा ठूलो ओढार जस्तो लाग्छ, जहाँ मेरो पनि मौलिकताको सम्बन्ध छ र जसलाई हत्या गर्न गराउनमा म तेस्रो दर्जाको एजेन्ट पनि हुन सक्दिन। कहिले कस्तो लाग्छ भने एकपल्ट डरलाग्दो आक्रमण गरिदिउँ यो अपराधीलाई, तर पछि हट्छु। शंका लाग्छ त्यो पहिलो आक्रमण आफैप्रति हुन जान्छ। सय बिन्दुमा आएर जीवन औधी नै विसङ्गतिपूर्ण भइदिन्छ। प्रत्येक मनस्थितिसँग विश्वासको कुनै नाता नै हुँदैन। आफूमा मान्छेपनको रहल पहल प्रकृति बाँचिरहन्छ र यसमा रोइदिन पनि चरम निरर्थक। एक दिन त्यो बुढो मर्छ यसमा ग्यारेन्टी छैन, योभन्दा पहिले म पनि मर्न सक्छु। विचार गर्छु हामी भित्रको भयानक जिजिबिसा छिन्न भिन्न हुनुमा सोचाइको के कुनै पनि हात हुन सक्दैन। हामी बोध हुनबाट बस्ने कसरी र सोचाइबाट भाग्ने कसरी? हुनसक्छ अबको 15 वर्ष यो बुढो र म समानान्तर रूपले बाँच्छौं, तर 15 वर्ष बित्न मलाई हिसाबले अछेड्छ, तुरन्त आश्वस्त हुन्छु। जसरी आज 30 वर्षहरू निर्धक्क बितिसकेका छन्, कत्र कत्र शताब्दी बित्छन् के भयो र? तर यसरी परिणतिहीन बित्नु, म आफूभित्र नयाँपनको अभाव खोज्न थाल्छु। म भित्र केही छैन सिवाय एउटा आक्रोश। रातमा बुढो पानी राख्न आउँछ, भाइभरको आक्रोशको एउटा नग्न रूप देखाउँ भन्ठान्छु, तर असमर्थ भइदिन्छु। जसरी यहाँका सबै असमर्थ छन्, बोध पनि एउटा बोध मात्र भएर रहिदिन्छ। तपाईँले अहिले सुनेको कथाको शीर्षक थियो नयाँ मान्छे। यसलाई हामीले पारिजातको कथा संग्रह सड़क र प्रतिभाभित्रबाट लिएका थियौं। यसै कथा संग्रहभित्र संग्रहित अब वाचन हुने शीर्ष कथा छ, शीर्षक सड़क र प्रतिभा। हामी ठेलमा ठेलमा हुन्छौं, केही पर पुगेपछि गोडा दुई एक बटुवा छाटिन्छन् अनि हामी केही खुकुलिन्छौं। बाटो टुङ्गिन्छ अथवा टुङ्गिँदैन यसमा हामीलाई कुनै तर्क गर्नु छैन। निस्सन्देह हामी त्यहाँबाट फेरि यतै फर्कन्छौं अनि खल्ती छान्छौं, चियाको अथवा यसो भनौं स्थितिप्रति सतर्कताको एउटा निरीह बहाना खोज्छौं। यति म सोध्छु भवितव्य त्यही हुन्छ, हामी फर्किरहेका हुन्छौं। चिसो स्याँठप्रति तुजुक देखाउन कर लाग्छ, म सोध्छु त आज कोट किन नलगाउनु भएको? ऊ कोमो चाल्छ, तथापि यो लाज बचाइ होइन, म थाहा पाउँछु आज ऊ अस्वाभाविक देखिएको छ। कमिजभित्र पुरानो स्वेटर त मिलाएर लाउनु। एउटा साथी आज आफ्नो मायालु भेट्न गयो, कोट उसैले लगाएर गएको छ। सड़क हेर्छु, स्थिर बसेको छ, सड़क बढी गर्छ नै के र? मलाई अति साधारण मान्छेको सम्झना आउँछ, जससँग कोट छैन अनि जो प्रेम गर्छ एउटी केटीसँग। जाङभित्र बसेर केही रोमान्स साट्नु प्रेमको अर्थ, उसकी मायालु पनि हुनसक्छ। साथीको सारी पैँचो लाएर आएकी छे, म निकै सस्तिन्छु केवल सोचाइभित्र। हुन त मानिस जो बोल्छ त्योभन्दा 10 गुणा निम्न कोटीको कुरा ऊ सोध्छ। मानिसलाई एस्टिमेट गर्नु ठूलै असम्भव। एउटा बागरङ ट्याक्सी हुरिएर आउँछ, हुल निकै कम भइसकेको छ। खल्ती छाम्छु, एउटा सुकाले कहिले विश्वास गरेको हुँदैन। मानौ जीवनस्तरको यो एउटा लक्ष्मण रेखा हो, बढ्न सक्छ त्यो सम्भावना पस्दैन र घट्न सक्छ भने जीवन त्यही बिन्दुमा अपहरण भइसक्छ। म सन्तुष्ट छु यो एउटा सुकिचा बोकेर अघिपछि बगालमा अव्यक्त ध्वनिहरू भौतारिएका हुन्छन् जसको सपाट मानिहरू बुझिन्छन् तर रहस्य बुझिँदैन म जीवनलाई कहिले पनि यसको पूर्व घोषित लयमा बद्ध गराउन सक्दिनँ कति ठाउँमा भीषण नकारात्मकता देखाएर मैले ढाड फर्काइदिएको छु जीवनलाई र चाहेको छु कोही जागरूक आएर पछिबाट मलाई गुलेली हानिदियोस् अथवा छुरी घसिदियोस् यो शरीरको एउटा विभत्स अन्त्य ऊ म चुपचाप हिँडेकोदेखि सायद सोचिरहेको छ म भित्र मेरो जिनियस रूप मरेको छैन हामीले एकपल्ट धेरै अँध्यारो एकान्तमा गएर एकअर्कालाई जिनियस हुनुको सप्रमाण छनौट गरेका थियौं सायद हामी दुवैको जीवनी त्यसपछि समयले बाह्र बाह्र वर्षको स्टेप लिइसकेको छ त्यो समय पनि वर्तमान थियो अहिले पनि वर्तमान छ अनुहारमा हामी सालाखाला दुई दुई अम्बल खुम्चिसकेका छौं ऊ यद्यपि अविवाहित छ र म स्वास्नी मान्छेसँगको अनुभूतिमा वञ्चित छैन सोझो भावमा यौन सुख मात्र मेरो एउटा अन्तिम सुख बन्न गएको छ तर ऊ यसबाट पनि म कुनै पनि स्वास्नी मान्छेलाई प्रभाव नै पार्न सक्दिनँ प्रेम त पछि आउने कुरा हो यस्तो वाक्य उसले मलाई यिनै सडकहरूमा हिँड्दा नभनेको होइन प्रभाव पार्नुको हकमा मैले चाहिने एउटी व्यस्यलाई सबभन्दा पहिले प्रभावित पारे त्यसभन्दा बढी आफ्नो विषयमा कोही पनि सोच्न मन लाग्दैन एउटा समय यस्तो पनि आएको थियो चरम विवश भएर मैले यौन सुख स्वीकार गरिदिएँ किनभने सुखको सबैभन्दा सस्तो उपलब्धि एउटा गरीबको निम्ति यही मात्र थियो त्यसबेला सायद म भित्रभित्र निकै पिल्सिएको थिएँ त्यसपछि अझसम्म यति कडा यथार्थ सकार्न सक्ने साथी भेटेको छैन छन् त्यसो त आवरणलाई जीवनको एउटै अर्थ ठान्नेहरू तर म चाहिने ढुङ्गामा एउटा सम्पूर्ण नाङ्गो मूर्ति खोपेर कलाको सफलता घोषणा गर्ने मान्छे त्यसपछि गजबको रिवर्स एउटा क्षुद्रभन्दा क्षुद्रतर व्यक्तिगत स्वार्थको आडमा मैले एउटा सामाजिक मान्यतालाई लात मारिदिएँ दुईटैको मिलित प्रतिक्रियाबाट आफूलाई कहिलेकै लाग्छ अलग्याइदिउँ तर त्यसपछिको निर्वासन अह कमभन्दा कम यो युगमा स्वीकार छैन पश्चिमी आकाश रातोपनबाट हटिसकेको छ हामीलाई निकै जाडो लाग्न थालिसकेको छ आफ्नो टेरिकटनको कोटको आभास लिन्छु र सोध्छु यो हाल त मैले पनि आफूलाई निकै साँगुरो स्थितिमा कैद भएको अनुभव गरेको छु जसको सन्तुलन आर्थिक र मानसिक दुईटै आउने दुई वर्षभरि मिल्दैन हेर्नुहोस् ऊ उभिनै दिन्छ चिया पिउँ है 80 पाउन्डको एउटा ऊ एउटा मिनिएचर मान्छे झण्डै झण्डै सफा कुरा ऊ ससाना हाडहरूको संगठन मात्र हो शारीरिक हैसियतले मूल्याङ्कन गर्दा ऊ केही पनि हुन सक्दैन व्यापारी सिपाही अफिसर ड्राइभर सिवाय एउटा बचाउ छ उसको अस्तित्वको पनि त्यो हो हास्य अभिनेता अझै बढी त विदूषक यसै सिलसिलामा एकपल्ट मलाई त्यो क्षणको अघोर भावुकता सम्झना आउँछ हावा चलिरहेको छ एउटा निरस साँझ फुटपाथमाथि एउटा टाढाका मूलबाटामा आधा नाङ्गा र फुस्टा केटाकेटीहरू दुई हात फिजाएर दौडिरहेका छन् वावल फाइवल अजी मै बहिनी यस्तै के ऊ घोरिन्छ र अचानक बोल्छ सुन्नुभयो यो वातावरण कस्तो डिभाइन भइरहेको छ यस मोडमा आएर लाग्छ हार खाइदिउँ अथवा घुँडा टेकिदिउँ त्यो अद्वैत शासनको अघि म ओठ लेबारेर हाँसिदिन्छु तुरन्त उसमा पनि एउटा रिभर्स आउँछ भोल्टेयर अब्राहम लिङ्कन कार्ल मार्क्स र अरू धेरैजना व्यक्तिहरूको एउटा सिङ्गो मिसकट म त्यसै नै उसको अनुहारमा देख्न खोज्छु ऊ भन्दै जान्छ आहा यी निरीह प्राणीहरूलाई र यिनीहरूको दारिद्र्यलाई एकसाथ लिएर अँगालो हालौं र उभिदिउँ एउटा यस्तो एलियनेसनमा जहाँ म स्वत बनेको हुन्छु एउटा प्रवृत्तिहीन संस्कारहीन समाजहीन र देशहीन मान्छे मलाई झर्को लाग्छ म त्यस बेला त केही पनि बोल्दिनँ मानव मुख भएको हुन्छु तर त्यसको प्रत्युत्तर मेरो छातीभरि उकुस मुकुस भएर आएको छ पछिबाट म उसलाई भनिदिन्छु यो समाजले तपाईँको एउटा एफिजी बनाएर जलाउनेछ नत्र एउटा कार्टुन बनाएर पब्लिक प्लेसमा टाँगिदिनेछ अनि आवारा केटाहरूले त्यसमा तारो हान्ने गर्छन् सुन्नुभयो तपाईँको शालिकलाई 100 वर्षसम्मका नागरिकहरूले खिल्ली उडाउनेछन् र हुनसक्छ शताब्दीको अन्तिम दशकले तपाईँलाई बाटाको एउटा उपयोगहीन मोड ओगटी बापत मानहानी मुद्दा दायर गर्नेछ उस अकबर अट्टहास गर्न खोज्थ्यो त्यसपछि प्रायश उसलाई भावुक भएको देखिन् तातो चिया घाँटी र सारोबित छ नसाहरू जागरूक हुन्छन् कोटको समस्या हामी दुईटैले बिर्सिसकेका हुन्छौं हामीले जीवनका केही टुक्रा समयहरूमा एकले अर्कालाई बुझिदिएका छौं र जहाँ हामी खण्डित भइसक्छौं त्यही हाम्रा व्यक्तित्वहरू साधारणीकरण भइसक्छन् अर्थात् क्षुद्र संवेदनाको आदान प्रदान गर्छौं जस्तो गरिकन ऊ भनिदिन्छ तपाईँकी स्वास्नीले तपाईँलाई वास्तवमा रियलाइज नगरेको नत्र सनक चढ्नु मुड अफ हुनु छेम्मे छैन र म भन्छु यस्तै यस्तै बेला जस्तो गरिकन आज नबनाऊ तपाईँको साथीले कोट त्यसरी नलगिदिनु पर्ने अघि जबकि तपाईँसँग एउटा कोट भएको कुरा ऊ राम्रै जान्दछ त्यसरी नै उसको जुत्तासँग पनि धेरैपल्ट धेरै अन्याय भइसकेको छ ऊ कसैलाई भन्दैन र पो चिया खाएर फर्काउँदा मलाई उसको माया लाग्छ र माया पाउनु पनि जन्तु सुख हो बडो केही होइन विचार गर्छु अझ बढी त यी पाशविक सुख हुन् म र हामी हाम्रा ससाना घरहरू हाम्रा स्वास्नी छोराछोरीहरू हामीले कमाएका पैसा र व्यवस्थाहरू यी पाशविक सुखहरू लुट्दा लुट्दा जीवनमा कहिल्यै पनि उच्चता बोध हुन पाउँदैन अहिले सड़कमा बत्ती झिलिमिली बलिसकेको छ हामी तिहराएर सड़क पार गरिरहेका छौं। उसले कुम्निकै नै उचालेको छ। पुसको महिना कोट नलगाएर हिँड्नु मलाई ऊ एउटा अपराधी जस्तो लाग्छ। निसन्देह ऊ एउटा अपराधी हो, किनकि ऊ साबेक हिसाबले त कहिले पनि बाँचेको छैन। ऊ सधैँ यस्तो अनुभूति बताउँछ जो स्वाभाविक भएको हुँदैन, सायद कुनै पनि मूल्यमा। जाडोमा सन्तुलन नमिलेर ऊ केही कान्दो आवाजमा बोल्छ, मलाई आजभोलि निद्रा लाग्दैन, लाग्छ इन्सोमेनियाको शिकार हुन लागेको छु। तर एक महिनासम्म त केही पनि हुन सक्दैन, कारण तीस दिन कुनै लामो अवधि होइन। रातभरि के गरिरहनुहुन्छ? म प्रश्नवाचक उभि दिन्छु। हेर्नुहोस्, आफ्नो त त्यस्ता मिठासपूर्ण संस्मरणहरू केही पनि छैनन्। म र मसँग केही ठोस पर्खालहरू छन्, तथापि म सोचेरै रात बिताइदिन्छु। लुमिनलको चक्की लिने गर्नुहोस्, ऊ अझ खुम्चेर बोल्छ। हेर्नुहोस्, त्यसको निम्ति आफूसँग बजेट नै छैन। निद्रा नलाग्नु के हो र? निर्वासन हुनुभन्दा नसुत्नु बेस होइन र? कम बेस म केही जान्दिनँ, तर तपाईँलाई यो युगले निर्वासित गरिदिइसकेको छ, स्वीकार गर्नुहोस् न, के छ र? ऊ खिस्सीको हाँस्छ अथवा स्याटको धक्का बचाउँछ, ऊ नै जानुहोस्। मलाई भनिदिन मन लाग्छ कि तपाईँ मजाले डेट एक्सपायर्ड भइसक्नु भएको छ, बरु आत्महत्या गरिदिनुहोस् न, कसैले सोधपुछ त गर्ने होइन। उमेरले त अद्वैंसी भइसक्नु भएको छ, मिनिएचर भएर मात्र नदेखिएको हो। सायद राष्ट्रको एभरेज मृत्यु मरिसक्नु भएको छ निकै अघि। यो अव्यक्त मनोभावनाहरू कुन्न कुन्नी ऊ बुझिसक्छ कि क्या? शंका लाग्छ, सधैँ यस्तै त हुन्छ नि। ऊ भन्दैन र पो, म र ऊमा फरक छ। धेरैपल्ट मैले त्यसलाई अवस्थालाई जहाँ मेरा महत्वाकांक्षाहरूको हनन भएको छ दुईजनाको अघि कसीमा राख्न खोजेको छु। सायद अपरोक्ष रूपमा समाजको न्याय माग्थेँ र भन्न पनि खोज्थेँ होला, तिम्रो समाजले मलाई के दिएको छ? तर ऊ मेरो टाइप होइन, समाज उसको निम्ति चेप्टो छ। बिचरा तथापि ऊ ट्युसन गरेर खान्छ। कुनै पनि असजिलो नभएर आँखाभरि घुम्न सक्ने उसको कोठा अति साधारण कोठा। ऊ त्यहाँ फुटेको कतारोको आधा हिस्सा एस्ट्रेको रूपमा राख्छ। साथीहरू उसलाई निष्फिक्र खिचाउँछन्, ठिक उसको शालिगको कल्पना जस्तो। अनि मलाई उसको भावुकता, उसको आउने युग र उसको वर्तमान लगभग एउटै लाग्छ। वास्तवमा केही फरक छैन। म सधैँ चुरोटको खरानी झार्दा एस्ट्रेका विभिन्न मोडेलहरूको ताँती देख्छु र विचार गर्छु। सभ्यता घाउ भएर कहीँ यो कतारोको एक छेउमा दुख्छ, सुखको कुरा उसुली चढाइन्न। हामी चौथो पटक बाटो पार गरिरहेका हुन्छौँ। बटुवाहरू एक किसिमले छाटिसकेका छन्। अब शीत खस्छ र टाउको खन्छ। यी शब्द तर्कसङ्गत नै छैनन्। कमभन्दा कम हामी निर्दोष सान्त्वनामा बाँचेका छौँ। प्रश्न उठ्छ, उही पनि सनक सडेको बेला यसरी विपरीत बाँच्न हामीलाई अधिकार छ र? सडकको अन्तिम मोडमा पुग्दा म उसलाई बिना अर्थ सोध्छु कि यसरी बाँचेर आफूलाई हतभागी सिद्ध गर्नुभएको छैन? ऊ फेरि पनि खिस्सीका हाँस्छ र भन्छ, अधिकार र अनधिकार धेरै निरर्थक कुराहरू हुन्। तपाईँ सोच्नुहुन्छ मैले एभरेज मृत्यु मरिसकेको छु धेरै अघि, होइन त? निरवताले मेरो अनुहारभरि शिथिलता पोतिदिन्छ, किनकि म प्रत्युत्तरहीन भइसकेको हुँ। श्रुति सम्वेकमा यतिन्जेल तपाईँ सुन्दै हुनुहुन्थ्यो कथा सडक र प्रतिभा। हामीले यसलाई सडक र प्रतिभा कथा संग्रहबाट लिएका थियौं। आजको श्रुति सम्वेकमा पारिजातको कथा संग्रह सडक र प्रतिभाभित्र संग्रहित कथाहरू सन्त्रास, अन्तर्विरोध, नयाँ मान्छे र सडक र प्रतिभाको वाचन सुन्यौं। यी कथाहरूको वाचन सँगसँगै श्रुति सम्वेकबाट अब हामी विदा हुने बेला भएको छ। तपाईँका सल्लाह, सुझाव र प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। इमेलका लागि shruti@unn.com.np। हवस् त, अर्को साता अर्को कुनै गद्दी लिएर आउनेछौं। त्यसअघि शुक्रबारको श्रुति सम्वेकमा अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन हुनेछ। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरे विदा चाहन्छौ। शुभरात्री।